नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल भदौ महिनाको 27 गते बिहिबार, भाद्र शुक्ल नवमी, तदनुसार सेप्टेम्बर 12 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। नेङ्वाङको भूमिका महत्वपूर्ण, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधान सभाबाट संविधान जारी गर्न सभाका अध्यक्ष सुभाष चन्द्र नेङ्वाङले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। नेङ्वाङको प्रथम स्मृति दिवसमा हिजो नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित स्मृति सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले संसदको गरिमा राखेर उहाँले जिम्मेवारीपूर्वक संविधान घोषणा गराएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले नेङ्वाङ संसदको सभामुख भएपछि संसदको मर्यादा कायम राख्न अविचलित रूपमा सक्रिय रहनु भएको बताउनुभयो। उहाँले संविधान जारी गर्नमा नेङ्वाङको अत्यन्त महत्वपूर्ण र सकारात्मक भूमिका भएकाले देशले सधैं सम्झिरहने बताउनुभयो। उहाँले भन्नुभयो, नेङ्वाङ योग्य कानूनविद, संविधानविदका साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो। उहाँको निधनबाट परिवारलाई क्षति भयो नै, हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ। देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ। प्रधानमन्त्री ओलीले नेङ्वाङको नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नुभयो। नेपालको परिवर्तनमा योगदान गर्नुभएका नेताहरूका नाममा स्थापना भएका प्रतिष्ठानलाई नेताहरूका विचार आदर्श, अंगालेको बाटो, व्यवहार र आचरण अनुरूप चलाउनु पर्छ, उहाँले भन्नुभयो। उहाँले पार्टी नेताका नाममा स्थापना भएका निष्क्रिय प्रतिष्ठानलाई समेत सक्रिय बनाउने बताउनुभयो। प्रधानमन्त्री ओलीले प्रतिगामीले समाजको गतिलाई पछाडि धकेल्न खोज्ने भएकाले सधैं सजग हुनुपर्ने बताउनुभयो। नेपाल बुद्ध देखि ऋषि मुनिहरूले ज्ञान बाँडेको क्षेत्र भएकाले अवांछित तत्वले चाहदैमा केही गर्न नसक्ने बताउनु हुँदै उहाँले समाजको गति सधैं अगाडि बढ़ने भएकाले केही नहुने उल्लेख गर्नुभयो। नेङ्वाङको भूमिका महत्वपूर्ण, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। विश्वविद्यालयमा ताला, सत्ताको विवेक बन्धक शीर्षकमा कान्तिपुरको मुख्य समाचार छ। चितवनको रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा दुई सातादेखि तालाबन्दी भएकाले पढ़ाई र नियमित अनुसन्धान मात्र होइन, प्रवेश परीक्षा र सेमेस्टर परीक्षा पनि रोकिएको छ। सत्तारूढ़ दुई ठूला दल कांग्रेस र एमालेका भातृ संगठनको झडपले विश्वविद्यालय अशान्त बन्दा सरकार भने मुखदर्शक रहेको छ। तालाबन्दीकै बीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा विश्वविद्यालयको 13 सभा सिनेट सम्पन्न गरिएको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली, शिक्षा मन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा बालुवाटारमा सिनेट बैठक भएको हो। सभाका लागि एक सातादेखि उपकुलपति पूर्ण प्रसाद रेग्मी, रजिस्ट्रार शारदा थपलिया, डीन लगायत विश्वविद्यालयका प्रमुख पदाधिकारी काठमाडौँ आउनु भएको थियो। तर 4,000 भन्दा बढ़ी विद्यार्थीको पढ़ाई र परीक्षा बिथोलिएको विषय भने सिनेटको एजेण्डा बनेन। रजिस्ट्रार थपलियाले विश्वविद्यालयमा दुई साता अघि भएको झडपपछिको तालाबन्दी बीच पठन पाठन र परीक्षा ठप्प भए पनि सिनेटको एजेण्डा फरक भएकाले यो विषयमा छलफल नभएको बताउनुभयो। उहाँले भन्नुभयो, झडप र तालाबन्दीका विषयमा कुलपति सहकुलपतिलाई पहिले नै ब्रिफिङ भइसकेको थियो। सिनेटमा बजेटको कुरा मात्रै भयो। उहाँका अनुसार बैठकले गत वर्षको खर्च अनुमोदन गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको छ। गत वर्षको 1,15,84,00,000 रूपियाँ खर्च अनुमोदन भएको छ भने आगामी वर्षको 1,75,63,00,000 बजेट पारित भएको उहाँले बताउनुभयो। संस्कृत विश्वविद्यालयमा पनि 3 महिनादेखि ताला, उपशीर्षकमा कान्तिपुर लेख्छ। नेपाल संस्कृत विश्वविद्यालयमा 3 महिनादेखि लगाइएको ताला खोल्न उपकुलपति प्राध्यापक डाक्टर भीम प्रसाद खतेवड़ाले लिखित रूपमा आह्वान गर्नुभएको छ। 3 महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको ताला खोल्ने वातावरण बनाउन उहाँले हिजो सरोकारवाला निकायलाई आग्रह गर्दै लिखित आह्वान गर्नुभएको हो। विश्वविद्यालयको बेलझुण्डी स्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम पूर्ण रूपमा प्रभावित भएको भन्दै उहाँले विद्यार्थी, प्राध्यापक र कर्मचारीका साझा संगठनहरू, सोबियो लगायत सरकारवाला सबै पक्षलाई यसप्रति संवेदनशील हुन आह्वान गर्नुभएको हो। विद्यार्थी संघ संगठन र आंशिक शिक्षकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका छन्। विश्वविद्यालयका तर्फबाट जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माको संयोजकत्वमा गठित वार्ता समितिसँग संवाद गरी शीघ्र निकास निकाल्न र अवरोधको अन्त्य गर्न उहाँले आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ। संस्कृत विश्वविद्यालयमा पनि तीन महिनादेखि ताला, विश्वविद्यालयमा ताला, सत्ताको विवेक बन्धक शीर्षकमा कान्तिपुरको मुख्य समाचार रहेको छ। उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्छ शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा मगरलाई पदबाट राजीनामा दिन आग्रह गरेको छ। सभापति शेरबहादुर देउबा निवास बुढानीलकण्ठमा हिजो बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले उपसभामुख राणाले पदीय मर्यादा विपरीत काम गरेकाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक श्याम कुमार घिमिरेले फागुन 14 गते अर्थात फेब्रुअरी 26 तारीकमा अमेरिकी राजदूतावासमा पत्र लेख्ने, उपसभामुख राणाको कार्य अनुचित रहेको र राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। सचेतक घिमिरेले फागुनमा लेखिएको पत्रबारे साउन पहिलो साता चर्चा भएको र फेरि संसदमा प्रश्न उठेकाले कांग्रेसले सो विषयमा छलफल गरेको जानकारी दिनुभयो। कांग्रेस संसदीय दलको बैठकले उपसभामुख राणाबारे निर्णय लिने र सत्ता साझेदार दलसँगको बैठकका आधारमा साझा धारणा बनाएर अघि बढ़ने उहाँले बताउनुभयो। मुख्य सचेतक घिमिरेले कांग्रेस एमाले दुई दलको मात्रै दुई तिहाई नपुग्ने भएकाले उपसभामुखमाथि महाभियोग लगाउने बारे सत्ता साझेदार दलसँग छलफल गर्ने बताउनुभयो। उपसभापति बारे छलफल उपशीर्षकमा गोर्खापत्र लेख्छ, बैठकमा कांग्रेस उपसभापति धनराज गुरूङले सहकारीको रकम अपचलन गरेको आरोपका सन्दर्भमा पनि छलफल भएको छ। मुख्य सचेतक घिमिरेले सहकारीमा ठगीको विषयमा उपसभापति गुरूङले गल्ती गर्नुभएको भए सजाय भोग्नुहुने बताउनुभयो। उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्छ गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। यसै प्रसंगलाई उपसभामुख विरूद्ध दुई तिहाई जुटाउने कसरतमा कांग्रेस एमाले शीर्षकमा कान्तिपुरले पनि अग्रपृष्ठमा खबर बनाएको छ। गेटामा कहिले खुल्ला एमबीबीएसको गेट शीर्षकमा अन्नपूर्णको मुख्य खबर रहेको छ। सुदूरपश्चिम बाहेक अरू सबै प्रदेशमा यस वर्षदेखि सरकारी थवरमा चिकित्सा शिक्षाको अध्ययन शुरू हुँदैछ। चिकित्सा शिक्षा आयोगले हालै 6 प्रदेशका 25 प्रतिष्ठान र मेडिकल कलेजको सीट संख्या निर्धारण गरेको सूचना सार्वजनिक गर्यो, जबकि सुदूरपश्चिमको राजधानी धनगढ़ी नजिकै गेटामा मेडिकल कलेज अध्यापनका लागि पर्याप्त संरचना बनेका छन्। झण्डै 7 अर्बका 56 गगनचुम्बी भवन छन्। 600 क्षमताको अस्पताल भवन बनिसकेको छ, तर विशाल भवनभित्र मेडिकल अध्यापन गराउन सरकार तयार भएन। गेटामा कहिले खुल्ला एमबीबीएसको गेट शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ। नदी किनारको जग्गा निर्धारण सर्वोच्च अदालतको फैसलामा किन विवाद शीर्षकमा नागरिकको मुख्य खबर रहेको छ। नदी किनारका क्षेत्रमा 20 मीटर जग्गा छाडेर काठमाण्डु उपत्यकालाई वातावरण मैत्री व्यवस्थित गर्ने सम्बन्धी सर्वोच्च अदालतको फैसलाको चर्चासहित विरोध भइरहेको छ। यस विषयमा खास गरी सरकार र काठमाण्डु महानगरपालिका बीच दोहोरी चलेको देखिन्छ। यस विषयमा सरकारले पुनरावलोकनमा जाने भनिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले अध्ययन बिना फैसला गरेको सार्वजनिक रूपमा बताइसक्नु भएको छ। सर्वोच्चको यो फैसला पहिलो पटक गरेको होइन, यो फैसला 15 वर्ष अघि सरकारले गरेको निर्णय, विभिन्न अध्ययन प्रतिवेदनका निष्कर्ष, यसअघिका नजिर कानूनमा आधारित छ। 2021-22 सालको नापी विभिन्न समयमा सरकारले गरेका निर्णय, रावल प्रतिवेदन, अदालतका नजिर कानूनलाई फैसलामा आधार मानिएको छ। नापनक्साको हकमा पनि उपत्यकामा 2021-देखि 2023 सालसम्म वैज्ञानिक नापी भएको र त्यसपछि पनि काठमाण्डु महानगरका केही भागमा पुनः 2045 सालतिर नापी भएको थियो। यी दुई नापीका बीच कतिपय स्थानमा नदी खुम्चिए वा खुम्च्याइए वा कतिपय स्थानमा नदीले बाटो बदलेको छ भन्ने हेर्नु आवश्यक छ। यी सबै कुरामा नक्साको तुलनात्मक अध्ययन गरी स्पष्ट हुन सक्ने अदालतको सुझाव छ। नदी किनार र आसपासको जग्गामा व्यापक अतिक्रमणलाई दृष्टिगत गर्दा विवादजन्य अवस्थामा 2021 सालको नापीलाई नै आधार मानेमा नदी क्षेत्र छुट्याउन सकिने अदालतले स्पष्ट पारेको छ। भ्याकेटमा जाने भनेका छौं, सर्वोच्चले जनताको मर्कालाई बुझ्नेछ, निर्णयलाई आधार मानेर पहिलेकै खुला मापदण्डलाई आधार मान्नेछ, समस्याको सकारात्मक ढंगले निदान गरिनुपर्छ। फैसला विरूद्ध सुमन सायमी सहितको समूहले ज्ञापन पत्र दिएपछि प्रधानमन्त्री ओलीले भन्नुभएको हो, सर्वोच्चले गरेको फैसलामा आफूलाई पराक्रमी देखाउन खोज्ने मात्रै खुशी भएका होलान्। जनताको स्थायी बसोबास लाल पूर्जा भएको लगभग 20 मिटर जग्गा छोड्दा चौथाई काठमाण्डु छाड्नुपर्छ, प्रधानमन्त्रीले ज्ञापन पत्र बुझ्ने क्रममा भन्नुभएको थियो। 8,000 घर र 30,000 रोपनी जग्गाको मुआवजा दिनुपर्ने उपशीर्षक दिँदै नागरिक लेख्छ, उपत्यकाका नदी खोला मापदण्ड सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाका विषयमा अध्ययन गर्न सरकारले बनाएको उच्च स्तरीय समितिले फैसला कार्यान्वयन गर्दा 8,300 घरधनीलाई बजार मूल्य अनुसार मुआवजा दिई नदी खोला किनार क्षेत्रबाट हटाउनुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा फैसला बमोजिम मापदण्ड कार्यान्वयन व्यावहारिक रूपमा अत्यन्त जटिल भएको जनाइएको छ। फैसला कार्यान्वयन गर्दा उपत्यकाका 19 नदी किनारको 30,000 रोपनी जग्गाको मुआवजा पनि दिनुपर्ने निष्कर्ष समितिले निकालेको छ। 8,000 घर र 30,000 रोपनी जग्गाको मुआवजा दिनुपर्ने उपशीर्षक दिँदै नदी किनारको जग्गा निर्धारण सर्वोच्च अदालतको फैसलामा किन विवाद शीर्षकमा नागरिकले मुख्य समाचार प्रकाशित गरेको छ। सार्वजनिक जग्गा खोज्न पुनः नापी आवश्यक शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार प्रकाशित गरेको छ। देशभरको सार्वजनिक जग्गाको विवरण खोज्न पुनः नापी मात्र विकल्प देखिएको छ। यसअघि 2021 र 2036 सालमा भएका नापीको अभिलेखका आधारमा देशव्यापी सार्वजनिक जग्गा खोज्ने प्रयास लगभग सकिएको तर वास्तविक विवरण नआएकाले नयाँ नापीमा जानुपर्ने भएको हो। 2021 र 2036 सालमा गरिएको नापीमा देशव्यापी सबै भूक्षेत्रको नापी भएको थिएन। कुल भूभागको एक तिहाई जग्गा मात्र नापी भएकाले कहाँ कति सार्वजनिक जग्गा छ भन्ने यकिन विवरण सरकारसँग छैन। तैपनि तीनै दुई नापीका आधारमा सरकारी कायम रहेका सार्वजनिक जग्गाको विवरण खोज्न संघीय सरकारले विभिन्न प्रयास गरेको थियो। पछिल्लो प्रयासमा स्थानीय सरकारले सम्बन्धित तहमा रहेका सार्वजनिक जग्गाको विवरण खोज्न पहल गरेको थियो। स्थानीय तह र जिल्ला प्रशासन कार्यालय बाट सार्वजनिक जग्गाको विवरण पाउने अपेक्षा गरेर सरकारले 2080 माघ 29 गते र फागुन 9 गते ती निकायलाई सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउन परिपत्र गरेको थियो, तर ती निकायबाट संघीय सरकारलाई कुनै विवरण हालसम्म आएको छैन। सार्वजनिक जग्गा खोज्न पुनः नापी आवश्यक गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। दुई नेपाली मजदूर अनाहकमा 10 दिनदेखि भारतीय वन विभागको नियन्त्रणमा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। भारत उत्तर प्रदेशको चन्दन चौकीमा काम गर्न गएका दुई नेपाली मजदूर अनाहकमा 10 दिनदेखि भारतीय वन विभागको नियन्त्रणमा छन्। कैलालीको कैलाली गाउँपालिका 3 शिवरत्नपुरका 66 वर्षीय सलीफा डंगौरा चौधरी र 28 वर्षीय सोनु गिरीलाई भारतीय वन विभागले पक्राउ गरी हिरासतमा राखेको छ। विगतमा पनि हुने गरेको थियो अत्याचार। उपशीर्षकमा नयाँ पत्रिका लेख्छ, शिवरत्नपुरबाट चन्दन चौकी करिब 2 किलोमिटरको दूरीमा पर्छ। शिवरत्नपुर गाउँ र भारतीय दुधुवा नेशनल पार्क जोड़िएको छ। भारतीय वन छेउछाउमा शिवरत्नपुरका स्थानीयले गाईवस्तु चराउने गर्छन्। त्यसबापत गाउँले वन कर्मचारीलाई वर्षेनी प्रति घर 400 रूपियाँ उठाएर दिने गरेका थिए। भारतीय वन कर्मचारीले अनावश्यक पक्राउ गरेर दुःख दिन थालेपछि गत वर्षबाट भने स्थानीयले पैसा दिन छाडेका थिए। पैसा दिन छाडेपछि भारतीयको ज्यादती बढ़ेको स्थानीयको गुनासो छ। गत वर्ष बर्खामा दुधुवा निकुञ्जको नालामा बल्छी लगाएर माछा मार्ने क्रममा शिवरत्नपुरका रामप्रसाद चौधरीलाई भारतीय वनका कर्मचारीले पक्राउ गरेका थिए। गाउँका भलमनसा चौधरीका अनुसार 2,90,000 भारू भारतीय रूपियाँ जरिवाना तिरेपछि भारतीय वन विभागले उहाँलाई छाडेको थियो। बिना कारण पक्राउ गरेर जरिवाना तिराउन थालेपछि गत वर्षबाट हामीले पैसा उठाएर दिन छोड्यौं। भलमनसा चौधरीले भन्नुभयो, पैसा दिन छोडेपछि झन दुःख दिन थालेका छन्। दुई नेपाली मजदूर अनाहकमा 10 दिनदेखि भारतीय वन विभागको नियन्त्रणमा, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। नेपालको क्रेडिट रेटिङ शुरू शीर्षकमा कारोबारको मुख्य समाचार छ। नेपालको सार्वभौम साख मूल्याङ्कन सोभरेन क्रेडिट रेटिङ प्रक्रिया अन्तर्गत स्थलगत मूल्याङ्कन शुरू भएको छ। मंगलबार काठमाण्डु आइपुगेको अन्तर्राष्ट्रिय एजेन्सी फिच क्रेडिट रेटिङको टोलीले हिजोदेखि औपचारिक रूपमा काम शुरू गरेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो। टोलीले भदौ 26, 27 र 28 नेपालका सरकारी निकाय तथा निजी क्षेत्रका कम्पनीहरूसँग छलफल गर्ने तालिका छ। उहाँले भन्नुभयो, टोलीले अर्थ मन्त्रालय, योजना आयोग, राष्ट्र ब्याङ्कका साथै स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्क, युनिलिभर लगायत कम्पनीसँग पनि छलफल गर्ने कार्यसूची छ। कोरोना महामारी लगायत विभिन्न कारणले करिब 3 वर्षदेखि रोकिएको रेटिङ प्रक्रिया सरकारले गत वैशाखमा पुनः अघि बढ़ाएको थियो। नेपालको क्रेडिट रेटिङ शुरू कारोबारको मुख्य समाचारको शीर्षक हो यो। सुदूरपश्चिममा कहिले आउला बजेट शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। सुदूरपश्चिममा 2 महिनादेखि बजेट शून्यताको अवस्था कायमै छ। पुरानो सरकारले असार 1 गते ल्याएको बजेट पास हुन नसकेको र नयाँ सरकार गठन भएको 38 दिनसम्म पनि बजेट ल्याउन नसक्दा प्रदेशको आर्थिक गतिविधि शून्य छ। विकास निर्माणका कामहरू ठप्प छन् भने प्रदेशभित्रका कर्मचारीको तलब 2 महिनादेखि रोकिएको छ। सुदूरपश्चिममा असार 1 गते तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको पालामा संसदमा प्रस्तुत भएको 31 अर्ब रूपियाँको बजेट पास नहुँदा आएको बजेट शून्यताको अवस्था नयाँ सरकार गठन भएको 38 दिनसम्म पनि उस्तै रहेको हो। सुदूरपश्चिममा कहिले आउला बजेट अन्नपूर्णको अर्थपृष्ठको समाचारको शीर्षक हो यो। आन्तरिक राजस्व सुधार्न रणनीति शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारले आन्तरिक राजस्व परिचालन रणनीति 2081 जारी गरेको छ। आर्थिक वर्ष 2081-82 2085-86 लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी गरेको हो। यो रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि 16 आवधिक योजनासँग समन्वय हुने गरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ। आन्तरिक राजस्व सुधार्न रणनीति कारोबारको अग्रपृष्ठको खबर हो यो। असोज 13 सुकिला नोट साट्न पाइने शीर्षकमा कारोबारले नै अग्रपृष्ठमा समाचार बनाएको छ। चाडपर्वका लागि सर्वसाधारणले असोज 13 सुकिला नोट साट्न पाउने भएका छन्। राष्ट्र बैंकले नोट सटही सम्बन्धी सूचना जारी गर्दै आगामी असोज 13-22 सुकिला नोट साट्न सकिने जनाएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट सटही गर्न सकिनेछ। असोज 13 सुकिला नोट साट्न पाइने कारोबारको अग्र पृष्ठको समाचारको शीर्षक हो यो। 8 महिनामा 8,000 भन्दा बढ़ीमा डेंगू, 75 जिल्लामा फैलियो डेंगू, अगस्तमा मात्रै 4,226 जनामा संक्रमण शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। आज साँझदेखि 3 दिन पश्चिम केन्द्रित भीषण वर्षाको प्रक्षेपण शीर्षकमा नयाँ पत्रिकाको अग्र पृष्ठमा समाचार छ। भारतको मध्यप्रदेश क्षेत्रमा विकसित भएको न्यूनचापीय रेखा हावाको चापक्रम भएको क्षेत्रका कारण पश्चिम नेपाल केन्द्रित भीषण वर्षाको प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि शनिबारसम्म 3 दिन गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा धेरै वर्षा हुने अनुमान गरिएको हो। त्यसमा पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अत्याधिक वर्षा हुने चेतावनी दिँदै बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, अछाम र सुर्खेत बाढ़ी पहिरोको उच्च जोखिममा रहने भन्दै सचेत गराएको छ। महाशाखाकी मौसमविद शान्ति कडेलले उत्तर पश्चिम नेपाल नजिक सरिरहेको न्यूनचापीय रेखाको असर आज साँझदेखि शनिबार बिहानसम्म नेपालमा देखिने बताउनुभयो। हल्कादेखि मध्यम वर्षा त देशभर नै हुन्छ, तर न्यूनचापीय रेखा विकसित भएको क्षेत्र पश्चिम नेपाल नजिक भएकाले लुम्बिनी र सुदूरपश्चिममा अत्याधिकसम्म वर्षा हुने देखिन्छ, उहाँले भन्नुभयो। आज साँझदेखि 3 दिनसम्म पश्चिम केन्द्रित भीषण वर्षाको प्रक्षेपण नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। अब पत्र पत्रिकाले प्रकाशित गरेका सम्पादकीय सार्वजनिक प्रसारण शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। सरकारी संचार माध्यमहरू गोर्खापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनलाई एकीकृत गरी एउटै छाता संस्था बनाएर समय सापेक्ष संचालन गर्ने सम्बन्धमा बहस हुँदै आएको दशक भयो। सरकार परिवर्तनका क्रममा अघिल्लो सरकारले अघि सारेका अवधारणालाई पछ्याउने प्रवृत्ति समेत छ। कतिपय भने सरकारको वार्षिक बजेटमा समेत उल्लेख भएका कतिपय योजना हराउँछन्। यद्यपि आम संचार माध्यमहरूलाई परिवर्तित सन्दर्भ र समयानुकूल बनाउन सुधार गर्न नेपाल सरकारद्वारा गठित सूचना तथा संचार सम्बन्धी उच्च स्तरीय समिति गठन गरेर समितिले सिफारिश गरे अनुरूप आम संचारको विकास गर्न राष्ट्रिय आम संचार नीति 2073 भने जारी भयो। सरकारी संचार माध्यम पूर्ववत सञ्चालन हुँदै आएकोमा अब भने नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरेर सार्वजनिक सेवा प्रसारण पीएसबी विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयक पारित भएर प्रक्रियागत रूपमा अगाडि बढ़ेको छ। सार्वजनिक प्रसारण शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। बादशाहको राजीनामाको सन्देश बलमिच्याई सधैं चल्दैन शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ। पलेसाको शान शीर्षकमा अन्नपूर्णले सम्पादकीय बनाएको छ। जुम्लीको मौरी व्यङ्ग्य शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ भने दैलेख छिटो इन्धन उत्खनन गर शीर्षकमा कारोबारले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।